আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا توبوا الى الله توبه نصوحا صدق الله العظيم اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم آج کے ہمارے اس نشست کا عنوان ہے توبہ. یہ لفظ اتنا عام ہے کہ ہم آپس میں روزمرہ کے استعمال میں کثرت کے ساتھ اس لفظ کو استعمال کرتے ہیں. فلاں شخص نے توبہ کی, ہم نے توبہ کی, تم نے توبہ کی, اس نے توبہ کی, کثرت سے استعمال. اور اکثر ایسا ہوتا ہے کہ جو لفظ کثرت سے استعمال کیا جائے اس کے معنی کو سمجھنے کی ہم کوشش نہیں کرتے. اور اردو کیونکہ ایک لشکری زبان ہے, اردو میں عربی کے الفاظ بھی ہیں, فارسی کے بھی ہیں اور دیگر زبانوں کے الفاظ ہیں, تو بہت سے الفاظ ایسے ہیں کہ جن کو ہم کثرت سے بولتے ہیں لیکن معنی نہیں سمجھتے. اس کا حقیقی معنی جو ہے اگر کسی سے پوچھا جائے تو وہ نہیں بتا سکتا, لیکن اندازے سے اور کثرت استعمال کی وجہ سے اس کے معنی سمجھ لیتے ہیں. جو حقیقی معنی ہے وہ ہم نہیں بتا سکتے. جس طرح کہ یہ توبہ کا لفظ ہے, کسی نے کوئی غلط کام کیا کہاں فوراً توبہ کر, ہم نے توبہ کر لی اللہ کے حضور, اس نے توبہ کر لی, فلاں نے توبہ کر لی, یہ ساری چیزیں ہم کہتے ہیں. تو پہلے یہ سمجھنا چاہیے کہ توبہ کے معنی کیا ہیں. ایک ہوتا ہے اصطلاحی معنی, ایک ہے تصوف کی اصطلاح میں اس کا کیا معنی ہے, ایک یہ ہے شرعی اصطلاح میں اور تصوف کی اصطلاح میں. اس نشست میں ہم جو معنی اور مفہوم بیان کرتے ہیں وہ تصوف کی اصطلاح کے حساب سے بیان کرتے ہیں. تو آئیے آج ہم ذرا غور کریں کہ توبہ کا لفظ جو ہم بار بار استعمال کرتے ہیں اپنے لیے, دوسروں کے لیے, اس کے معنی اور مفہوم کیا ہیں. کہ فلاں شخص نے گناہوں سے توبہ کر لی, اس نے غلط کاموں سے توبہ کر لی, میں نے غلط کاموں سے توبہ کر لی, فلاں آدمی نے میرے ہاتھ پہ توبہ کر لی, یہ استعمال ہے کثرت استعمال کے ساتھ ہم یہ بولتے ہیں. تو سب سے پہلے یہ سمجھنا چاہیے کہ توبہ کے معنی کیا ہیں, اس کا اصلی حقیقی مفہوم کیا ہے. تو آئیے شریعت کی طریقت کی اصطلاح میں ہم یہ دیکھیں کہ اس کا کیا معنی ہے. رسالہ قشیریہ میں حضرت امام ابو القاسم قشیری رحمۃ اللہ علیہ, ایک جلیل القدر بزرگ ولی کامل گزرے ہیں, وہ فرماتے ہیں کہ توبہ کے اصل معنی کیا ہیں. فرماتے ہیں کہ عربی زبان میں توبہ کے حقیقی معنی رجوع کرنا, توبہ کے معنی رجوع کرنا. چنانچہ جب کوئی شخص کسی بات سے رجوع کرتا ہے تو کہتے ہیں توبہ, عربی زبان میں توبہ, اس نے رجوع کیا, اسی سے بنا توبہ, اسی سے لفظ بنا توبہ. کیا مطلب؟ شریعت میں جو کچھ مذموم ہے اس سے لوٹ کر قابل تعریف شے کی طرف آ جانا, یہ توبہ. جو کچھ مذموم ہے یعنی شریعت نے جس کو منع کیا ہے اس سے لوٹ کر قابل تعریف کی طرف آ جانا, جس کو شریعت نے جائز کیا ہے, یہی توبہ. رجوع کر لیا, آپ واپس پلٹ آئے, رجوع کے معنی واپس پلٹ آنا. پھر فرماتے ہیں کہ نبی کریم علیہ الصلوۃ والسلام نے فرمایا الندم التوبۃ, ندامت ہی توبہ ہے. ندامت तौबा है। इंसान ने कोई काम किया उस पर उसको शर्मिंदगी हुई, यही तौबा है। और ये भी बड़ी बात है कि किसी काम पर नादिम हो जाए, शर्मिंदा हो जाए, बहुत बड़ी बात है। वरना लोग तो क्या क्या हरकतें करते हैं, क्या क्या काम कर लें और कभी शर्मिंदगी ना हो, समझते ही नहीं कि हमने क्या गलत काम किया। फिर फरमाते हैं हजरत इमाम अबुल कासिम कुशैरी रहमतुल्लाह अलैह कि अब तौबा की शराइत, फरमाते हैं अहले सुन्नत के अरबाब उसूल कहते हैं कि तौबा के सही होने की तीन शर्तें हैं। तीन कितनी शर्तें हैं? तीन। नंबर एक, जिन उमूर में शरीयत की मुखालफत की है उस पर नदामत का इजहार करना, ये तौबा के लिए पहली शर्त है। जिन उमूर में शरीयत की मुखालफत की है उस पर नदामत का इजहार करना, आप शर्मिंदा हो गए कि हाँ मैंने ये गलत काम किया, ये पहली शर्त। दूसरी शर्त, अपनी लग्जिश और गलती को फौरन तर्क कर देना, छोड़ देना कि हाँ मुझसे गलती हुई, मैंने इसको छोड़ दिया। तीसरी शर्त, ये इरादा करना कि जो गुनाह उससे हो चुके हैं उन्हें दोबारा नहीं करेगा, ये तीसरी शर्त है तौबा की। वरना अगर तौबा की फिर गुनाह कर लिए, फिर तौबा की फिर गुनाह कर लिए, तो फिर तौबा का फायदा क्या? शेख सादी रहमतुल्लाह अलैह ने फरमाया था ना, फरमाते गीबत दरोगे गुफ्तम गाफिल बसे बखुफ्तम तौबा बसे शिकिस्तम तू रहमुकुन रहीमा। मैं गीबत करता हूं, तोड़ देता हूं, तौबा करता हूं फिर तोड़ देता हूं, फिर गफलत में आता हूं फिर तोड़ देता हूं, और फिर कहता हूं तू रहमुकुन रहीमा, मौला तू रहम करने वाला है, मुझ पर रहम फरमा। तो ऐसी तौबा से कोई फायदा नहीं कि तौबा करके फिर आप गुनाह कर लो। शर्त यह है कि इस इरादे से तौबा की जाए कि जिस गुनाह से तौबा कर रहे हैं दोबारा उसका इर्तिकाब न करें, वही सच्ची तौबा होगी ना। अगर आपने तौबा कर ली फिर गुनाह कर लिया फिर कोई फायदा नहीं हुआ, इसलिए ये तीसरी शर्त है। तो फरमाते हैं कि लिहाजा तौबा के दुरुस्त होने के लिए इन उमूर का होना जरूरी है। कौन कह रहे हैं? हजरत इमाम अबुल कासिम कुशैरी रहमतुल्लाह अलैह। ये तीन शर्तें उन्होंने बयान फरमाई। हजरत अनस बिन मालिक रदी अल्लाह तआला अन्हु फरमाते हैं कि नबी पाक अलैहि सलातो वसलाम ने फरमाया अत्ताइबु मिनज़्ज़म्बी कमन ला ज़म्बा लहू, तौबा करने वाला ऐसा है जैसा उसने कोई गुनाह ही नहीं किया। यानी इंसान गुनाह करता रहे, खता करता रहे, और उसके बाद सच्चे दिल से जब वो तौबा कर ले और अल्लाह तबारक व तआला उसकी तौबा को कबूल कर लेगा तो वो ऐसा हो जाएगा जैसे उसने कोई गुनाह ही नहीं किया। इतना अल्लाह रब्बुल आलमीन का करम है कि उसने तौबा के दरवाजे हर वक्त खुले रखे। दूसरे मकाम पर फरमाते हैं हजरत अनस बिन मालिक रदी अल्लाह तआला अन्हु कि नबी करीम अलैहिस्सलातु वस्सलाम ने इरशाद फरमाया मा मिन शैइन अहब्बु इलल्लाहि मिन शाब बिन ताइबिन, अल्लाह ताला को नौजवान तौबा करने वाले से बढ़कर कोई चीज महबूब नहीं। नौजवान क्या मतलब? एक आदमी बूढ़ा हो गया, आजा ने जवाब दे दिया, ना कुछ कर सकता है ना कुछ कहीं जा सकता है, एक जगह बैठा है, तो जाहिर है तौबा ही करेगा, और क्या करेगा, सही है ना। बुढ़ापे में तौबा कर ली, ऐसा नहीं कि तौबा कबूल नहीं, तौबा कबूल है, लेकिन फरमाते हैं अल्लाह तबारक व ताला को नौजवान तौबा करने वाला, अभी उसके जिस्म में ताकत है, जौलानी है, जज्बात है, हर चीज है, उसके दिल में तमन्नाएं हैं, उमंगे हैं, सब कुछ कर सकता है, फिर वो तौबा करे, ये कमाल की बात। कमाल की बात यही है ना, जब कुछ ना कर सके तौबा करे तो कौन सी कमाल। एक आदमी दरिया के किनारे चलता रहे और कहे मैं डूबा नहीं, तो ये कमाल है उसका? कोई कमाल नहीं है। दरिया में छलांग लगाए, तूफानों का मुकाबला करे और फिर तैर के निकल जाए, तब कमाल। तो अगर किसी में कोई हिम्मत ही नहीं, ताकत नहीं, वो तौबा कर ले, सही है, तौबा कबूल है। लेकिन सरकार ने फरमाया अल्लाह ताला के नजदीक नौजवान तौबा करने वाला, यानी अभी उसने जवानी में कदम रखा है, शैतान उसको बुला रहा है, जमाने की रंगीनियां उसको अपनी तरफ खींच रही हैं, फितना सामानियां अपनी तरफ बुला रही हैं, तमाम शैतानी ताकतें अपनी तरफ खींच रही हैं, और उस वक्त वो तौबा करके अल्लाह के हुजूर हाजिर हो जाए, ये सबसे बड़ी बात है, ये है कमाल की बात। मा मिन शैइन अहब्बु इलल्लाहि मिन शाबिन ताइबिन, अल्लाह के नजदीक नौजवान तौबा करने वाले से बढ़कर कोई चीज महबूब नहीं, यानी अल्लाह तबारक व तआला उसको बहुत ज्यादा पसंद फरमाता है, उस नौजवान को जो नौजवानी में अपने आप को इन तमाम फुरुआत से, तमाम चीजों से, फितना सामानियों से बचा कर निकले और फिर तौबा करता, वो अल्लाह के नजदीक बहुत ज्यादा मकबूल है। सालेकीन के लिए तौबा पहली मंजिल है और तालिबीन के लिए पहला मकाम है। तब आपने समझ लिया तौबा के माना रुजू करना, और रुजू के माना लौटना, यानी जो गलती हो गई, जो गुनाह हो गया, आपने तौबा किया, आप दोबारा अल्लाह की तरफ रुजू हो गए, दोबारा लौट गए। अब सवाल ये पैदा होता है कि तौबा क्यों करते हैं, तौबा का क्या फायदा है, और तौबा करने का मकसद क्या है, रुजू करने का, लौटने का। आप कहेंगे भाई सीधा सा मकसद है, हमसे जो गुनाह हो गए हम उसके लिए तौबा कर रहे हैं, आइंदा नहीं करेंगे, और अल्लाह तबारक व तआला फरमाता है मैं माफ करने के लिए तैयार। एक और हदीस में सरकार ने फरमाया कि अगर तुम्हारे गुनाह समंदर के झाग के बराबर भी हो और फिर सच्चे दिल से तौबा कर लो, वो कबूल कर ले, इतना मेहरबान, इतना करम फरमाने वाला। गुनाह इंसान उस वक्त करता है जब गाफिल हो, गुनाह होता ही उस वक्त, जब रब से गाफिल होगा गुनाह हो जाएगा। जब तक रब की तरफ तवज्जो है, पूरी तरह मुतवज्जो, रुजू इल्लाह जिसे कहते हैं, गुनाह नहीं करे, हमेशा उसकी निगाह रब की रहमत की तरफ और रहमत की निगाह उसकी तरफ, उसकी निगाह इसकी तरफ और इसकी निगाह उसकी तरफ, रब की तरफ, गुनाह का सवाल ही नहीं। इसीलिए अंबियाए किराम अलैहिस्सलाम मासूम अनिल खता, खताओं से, गुनाहों से माफ, मासूम हैं, और औलिया महफूज हैं। अंबिया मासूम हैं, औलिया महफूज हैं, क्या मतलब? अंबिया मासूम हैं, खता का इर्तिकाब मुमकिन नहीं, और औलिया महफूज हैं, शैतान उस तरफ आता है, गुनाह की तरफ बुलाता है, लेकिन अल्लाह तबारक व ताला उनको बचा लेता, उसकी रहमत उनको घेर लेती, उसकी रहमत उन्हें अपने आगोश में ले लेती, वो महफूज हो जाता। तो अंबिया मासूम हैं, औलिया महफूज हैं, अल्लाह तबारक व ताला ने इन औलिया इकराम को, नेक बंदों को, बरगुजीदा बंदों को गुनाहों से महफूज रखा। तो गुनाह कब होगा? जब गफलत होगी, और जब गफलत नहीं होगी तो गुनाह नहीं होगा। जब रब से गाफिल होगा तभी गुनाह होगा, और जब गफलत नहीं होगी, रुजू इल्लाह होगा, गुनाह का सवाल ही पैदा नहीं होगा, हमेशा रब से डरेगा, खशियत इलाही उसके दिल के अंदर रासिख हो जाएगा। अब बतकाज़ाए बशरियत, हर इंसान से कोई ना कोई गलती जरूर होती, बशर है तो खता मुमकिन है, कोई इंसान ऐसा नहीं कहे आज तक मुझसे कोई गलती नहीं हुई, आज तक मुझसे कोई गुनाह नहीं हुआ, बशर है तो खता मुमकिन है। इसीलिए अल्लाह तबारक व ताला ने तौबा के दरवाजे भी कयामत तक के लिए खोल दिए कि अगर बतकाज़ाए बशरियत इससे गलती हो जाए, कोई गुनाह हो जाए, कोई खता हो जाए, सच्चे दिल से तौबा कर ले, उसी वक्त गुनाह माफ हो जाए, उसी वक्त गुनाह माफ हो जाए। अल्लाह तबारक व ताला जानता है कि शैतान इसे बहकाएगा, और हो सकता है कि ये उसके बहकाए में आकर कोई गुनाह कर बैठे, कोई गलती कर बैठे, कोई खता कर बैठे, तो जब जब ये सच्चे दिल से तौबा करेगा, मैं उसी वक्त इसे माफ कर दूं, उसकी रहमत के दरवाजे हमेशा के लिए खुले हुए। मुस्लिम शरीफ की एक हदीस, حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اس حدیث شریف کے راوی ہیں، فرماتے ہیں کہ نبی کریم علیہ الصلوۃ والسلام نے ایک دن صحابہ کرام رضوان اللہ تعالیٰ علیہم اجمعین کے سامنے ایک واقعہ بیان فرمایا۔ سرکار نے فرمایا، پہلی امتوں میں ایک شخص تھا جس نے 99 آدمیوں کو قتل کیا۔ غور کرو، 99، ایک دو نہیں، 99 آدمیوں کو قتل کیا، اور قتل کرنے کے بعد اب اس کے دل میں ایک خیال پیدا ہوا کہ مجھے توبہ کرنی چاہیے۔ اب توبہ کا خیال جب بھی آ جائے، اللہ تعالیٰ جب ہدایت عطا فرما دے، اب دل میں تو تھا کہ واقعی میں بڑا گناہ گار ہوں، سیاہ کار ہوں، خطا کار ہوں، اور یہ بات اپنی جگہ بالکل اتھینٹک ہے کہ جب انسان کوئی برائی کرتا ہے، کوئی گناہ کرتا ہے، تو اندر سے اس کا دل، اس کا ضمیر جو ہے نا، اسے ٹوکتا تو غلط کام کر رہا۔ آپ دیکھتے ہیں نا، جو لوگ لوٹتے ہیں، لوٹ کر کیا وہیں کھڑے رہتے ہیں؟ بھاگ جاتے ہیں فوراً، کیوں؟ دل کے اندر ہیں ہم غلط کر رہے ہیں، ہے نا۔ کسی کو مارتے ہیں، ٹارگٹ کلنگ کہیں یا آپ جو بھی کچھ کہیں جو آج کل ہو رہا ہے، اللہ تعالیٰ اس سے محفوظ رکھے، کوئی مار کے کھڑا رہتا ہے، بھاگ جاتا ہے فوراً، کیوں؟ دل میں خیال ہے میں نے غلط کیا، قتل کر دے گا، چھپتا پھرے گا، اگر اس کو اچھا سمجھے تو سامنے کیوں نہیں آ جائے؟ سوچنے کی بات ہے نا، اگر اس کو اچھا سمجھے تو لوگوں کے سامنے آ کے کیوں نہیں کہ میں نے قتل کیا، میں نے اس کو لوٹا ہے، میں نے اس کا موبائل چھینا، میں نے یہ ڈاکہ ڈالا، کیوں نہیں کہتے؟ کرتے ہیں، اندر سے دل بتاتا ہے تم غلط کر رہے ہو۔ ہر انسان کے اندر ایک انسان موجود ہے، ہر انسان کے دل میں ایک مفتی بیٹھا ہوا ہے، اس سے پوچھ لو، بتا دے گا تم کیا کر رہے ہو۔ کوئی غلط کام کر کے دیکھو، اندر سے فوراً بتائے گا غلط کر رہے ہو، مت جاؤ اس طرف۔ اب اس نے بھی 99 قتل کر دیے، اب احساس تو تھا کہ میں نے واقعی غلط کی، 99 آدمیوں کو قتل کر دیا، میں گناہ گار ہوں۔ اب خیال آیا چلو میں توبہ کر لوں۔ توبہ کرنے کے لیے لوگوں سے پوچھا، یہاں کوئی عالم ہے، کوئی بہت بڑا عالم ہے؟ لوگوں نے کہا ہاں، ایک راہب ہے، وہ اپنے گرجا میں بیٹھتا ہے، عبادت کرتا ہے، اس کے پاس چلے جاؤ۔ چلے گئے اس کے پاس، راہب صاحب میں نے 99 آدمیوں کو قتل کیا، اب میں چاہتا ہوں کہ اللہ کے حضور توبہ کر لوں، تو کیا وہ میری توبہ قبول کر لے گا؟ ہو سکتا ہے ایسا کہ میری توبہ قبول ہو جائے؟ راہب صاحب پتہ نہیں کس موڈ میں بیٹھے تھے، انہوں نے کہا نہیں، تیری توبہ قبول نہیں ہے، ہرگز قبول نہیں ہوگی توبہ، ارے 99 کو قتل کر کے آ گیا پھر توبہ کر رہا ہے، انہوں نے کہا نہیں ہوگی توبہ، کہہ رہے نہیں۔ اس نے کہا اچھا چلو 100 کی گنتی پوری کر دو، راہب کو بھی پکڑا، ان کو بھی قتل کر دو۔ اب کتنے ہو گئے؟ 100 ہو گئے۔ اب 100 آدمیوں کو قتل کر دیا، لیکن پھر دل میں یہ تھا کہ یار کوئی ایسا ملے مجھے توبہ کا طریقہ بتا دے۔ پھر گیا لوگوں کے پاس، کوئی عالم ہے جو مجھے بتائے کہ توبہ کیسے قبول ہو؟ لوگوں نے بتایا ہاں فلاں علاقے میں ایک عالم ہے، ان کے پاس پہنچے، انہوں نے کہا ہاں ایک ذریعہ ہے توبہ قبول ہونے کا، فلاں مقام کی طرف چلے جاؤ، وہاں پر اہل اللہ بیٹھے ہیں۔ کون؟ اولیاء اللہ، اللہ کے نیک بندے، اس مقام کی طرف، وہ لوگ عبادت میں مصروف ہوں گے، ان کے پاس چلے جاؤ، وہ تمہیں ضرور توبہ کا طریقہ بتا دیں۔ اس نے کہا ہاں یہ صحیح ہے، میں یہی چاہتا تھا کوئی مجھے ایسا مل جائے جو توبہ کا طریقہ بتا دے اور میری توبہ قبول ہو جائے گی۔ انہوں نے کہا ہو جائے گی بالکل، اگر سچے دل سے کرو گے، وہ غفور الرحیم ہے، ارحم الراحمین ہے، توبہ قبول کر لے گا۔ اس نے کہا چلو ٹھیک۔ اب یہ چلا وہاں سے جہاں اللہ کا ولی رہتا تھا، ابھی وہاں پہنچا نہیں، بڑی توجہ سے سنیے گا، اس میں بڑے نقطے ہیں، ابھی اللہ کے ولی کی بارگاہ میں پہنچا نہیں، اس راستے کی طرف جا رہا ہے جو راستہ ولی اللہ کی طرف جاتا۔ چند قدم چلا، موت کا فرشتہ آ گیا، قرآن نے کہا اذا جاء اجلہم لا یستاخرون ساعتم ولا یستقدمون، جب موت آئے گی تو نہ ایک منٹ کی تاخیر نہ ایک منٹ کی جلدی، جس وقت تمہاری موت لکھی ہے اسی وقت آئے گی، اسی لمحے، نہ تاخیر ہوگی نہ جلدی، ایسا نہیں ایک منٹ پہلے آ جائے یا ایک منٹ بعد آ جائے، نہیں ایسا نہیں ہو سکتا، اسی وقت اسی لمحے۔ اب موت کا فرشتہ جب آ گیا، ظاہر ہے موت آ گئی، روح نکال لی، جب روح جسم سے نکالی اور وہ فرشتہ لے کر چلا، رحمت کے فرشتے آ گئے اور عذاب کے فرشتے آ گئے۔ عذاب کے فرشتوں نے کہا یہ گناہگار ہیں، اس کی روح ہمارے حوالے کرو، جہنم میں لے کر جائیں گے۔ کیوں؟ ارے 100 آدمیوں کو قتل کیا ہے، جہنمی ہے نا، 100 آدمیوں کو قتل کیا۔ رحمت کے فرشتوں نے کہا 100 کو تو کیا تھا لیکن توبہ کرنے جا رہا، نادم تھا، شرمندہ تھا، توبہ کرنے جا رہا تھا، تو یہ تو جنتی ہے، جب توبہ کرنے جا رہا جنتی ہے، نہیں یہ ہمارے حوالے۔ اب لڑائی ہو رہی ہے فرشتوں میں، اللہ تبارک و تعالی نے ایک فرشتے کو بھیج دیا انسانی شکل میں، وہ فرشتہ آ گیا انسانی شکل میں، جب وہ فرشتہ ان کے پاس آیا وہ لڑ رہے تھے، انہوں نے کہا چلو اس کو حکم بنا لو، حکم فیصلہ کرنے والا، تم ہمارے درمیان فیصلہ کرو۔ اس نے کہا کیا مسئلہ ہے؟ مسئلہ یہ ہے کہ اس نے 100 آدمیوں کو قتل کیا ہے، 100 کو، ایک دو کو نہیں۔ ہم یہ کہتے ہیں کہ یہ جہنمی ہے، اس کی روح ہمارے حوالے کرو، جہنم میں لے جائیں گے۔ رحمت کے فرشتوں نے کہا ہم یہ کہتے ہیں کہ بلا شبہ 100 کو قتل کیا ہے، لیکن نادم تھا، شرمندہ تھا، توبہ کی نیت سے جا رہا، اس لیے یہ جنتی ہے۔ فرشتے نے کہا اچھا ایسا کرو، فاصلہ ناپ لو، زمین کو ناپ لو، اگر توبہ والے گھر سے قریب ہے تو جنتی ہے اور دور ہے تو جہنم، ٹھیک ہے۔ اب جب توبہ والے فاصلے اس گھر سے جو فاصلہ تھا اس کو ناپنے لگے، اللہ رب العالمین کی رحمت جوش میں آ گئی، زمین کو حکم دیا ہے زمین اپنے فاصلے کو کم کر لے تاکہ میرا بندہ جنت میں چلا جائے، اپنے فاصلے کو کم کر لے، یہ توبہ کی نیت سے جا رہا تھا، تھا تو گناہگار قاتل لیکن کیونکہ توبہ کی نیت سے جا رہا تھا، زمین نے فاصلے کو کم کر لیا، جب ناپا گیا توبہ والے گھر سے قریب تھا، اپنے گھر سے دور تھا، کہا اس کو جنت میں لے جاؤ، بخش دیا، بخش دیا نا۔ اب یہاں سے ایک سبق ملا، پہلی چیز ابھی پہنچا نہیں تھا، توبہ کرنے کے لیے اس گھر میں اللہ کے ولی کے پاس، اس خانقاہ میں یا اس آستانے پر جو بھی اس کا نام دیا جائے جہاں اللہ کا ولی رہتا تھا، ابھی پہنچا نہیں تھا، صرف قریب تھا، اللہ نے توبہ قبول کر لی، تو جو پہنچ جائے اور سچے دل سے توبہ کرے اس کی توبہ کیوں نہ قبول ہو، اس کی توبہ کیوں نہ قبول ہوگی۔ جبھی تو حضرت غوث اعظم سیدنا شیخ عبد القادر جیلانی حسنی الحسینی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ جو میرے سلسلے میں داخل ہو جائے قیامت تک کے لیے اس کے لیے بشارت ہے، بغیر توبہ کیے اسے موت نہیں آئے گی، توبہ کی توفیق ملے گی، اور جب توبہ کی توفیق ملے گی اس کا مطلب ہے یقیناً جنت میں جائے، توبہ کی توفیق ملے گی، یہ آپ کی بشارت ہے قیامت تک جو بھی سلسلے میں داخل ہو۔ ایک نوجوان حاضر ہوا، حضور میرے باپ کا انتقال ہو گیا، اس نے کہا ہے غوث اعظم کے پاس جا کر میری سفارش کرو، مجھ پہ عذاب ہو رہا ہے قبر میں۔ فرمایا وہ ہماری محفل میں آیا تھا؟ نہیں، نہیں آیا۔ اچھا، ہماری خانقاہ میں کبھی آیا؟ نہیں۔ کبھی خانقاہ کے آگے سے گزرا؟ ہاں گزرا تھا۔ جاؤ اس کی بخشش ہو۔ ہم نے رب کی بارگاہ میں دعا کی ہے جو ہماری محفل میں آ جائے اسے توبہ کی توفیق ملے گی، جو خانقاہ میں داخل ہو جائے اسے توبہ کی توفیق ملے گی، جو آگے سے گزر جائے گا اسے بھی توبہ کی توفیق ملے گی۔ تو علماء کرام نے اس حدیث کو، یہ مسلم شریف کی حدیث جو میں نے آپ کے سامنے بیان کی، 99 قتل والی، بلکہ 100 اس نے پورے کر دیے تھے، ये लिखकर वो फरमाते हैं कि अभी वो उस वली के करीब नहीं पहुंचा था, अभी दूर था, सिर्फ फासला करीब होने की वजह से बख्श दिया गया। तो जो साहिब ईमान अल्लाह के किसी वली के दर पे पहुंच जाए, सच्चे दिल से बैत कर ले, गुनाहों से तौबा कर ले, उसे उम्मीद रखनी चाहिए कि जरूर जरूर वो बख्शा जाएगा। और वो फरमाते हैं इसलिए कि ये औलिया किराम की वजाहत है, ये उनकी शान है, ये अल्लाह की बारगाह में उनका रुतबा है कि अल्लाह रब्बुल आलमीन उनके हाथ पे तौबा करने वालों की तौबा जरूर कबूल करता। तो वो जिसने 100 को कत्ल किया और वो जा रहा था तौबा करने के लिए, वो हुजूर पुर नूर अलैहिस्सलाम की उम्मत का वली नहीं था, पहली उम्मतों के वली थे। जब पहली उम्मत के वली की ये शान है कि जो उसकी तरफ जाए तौबा करने के लिए वो बख्शा जाए, तो जो नबी करीम अलैहिस्सलाम की उम्मत के वली हैं, इनकी शान उन उम्मतों के वलियों की शान से ज्यादा बुलंद। इसलिए जो तौबा करने के लिए आता है उसे यकीन कर लेना चाहिए कि जरूर जरूर तौबा कबूल होगी और इन नेक बंदों के सदके में वो बख्शा जाए। ये है तौबा। तो ये अल्लाह तबारक व तआला का करम है और सदका है जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। बैत का मकसद भी यही है, बैत करने का मकसद यही है, इंसान अपनी आखिरत और आकिबत को दुरुस्त करे, दुनिया के लिए नहीं। आज कोई बैत हो रहा है मेरी शादी हो जाए, कोई बैत हो रहा है कि बच्चा हो जाए, कोई बैत हो रहा है कि कारोबार में तरक्की हो जाए, दुनियावी कामों के लिए नहीं। असल बैत का मकसद क्या है कि मेरी आखिरत दुरुस्त हो जाए, मेरा अंजाम बखैर हो जाए, मेरा खात्मा बिलखैर हो जाए। तो ये बैत जो करते हैं ये तौबा ही तो है, ये तौबा सच्चे दिल से कर रहे हैं, ए इलाहुल आलमीन हम तेरे नेक बंदे के हाथ पर इसको गवाह बनाकर और तुझे गवाह बनाकर तौबा कर रहे हैं, आइंदा गुनाह नहीं करें, हर किस्म के छोटे बड़े गुनाह से तौबा कर रहे हैं। ये तौबा इसीलिए है। तो असल बैत का मफहूम ही यही है और बैत का मकसद ही यही है। और जिसको भी किसी भी वली के हाथ पे बैत करनी हो, किसी भी सिलसिले में बैत करनी हो, किसी नेक बंदे के हाथ में, किसी शेख के हाथ में हाथ देना हो, बैत करनी हो, उसको खालिसतन नजरिया ये रखना चाहिए कि मेरी आखिरत दुरुस्त हो जाए, दुनिया भी कोई काम नहीं, याद रखिए। क्यों? आप कहेंगे फिर दुनिया का क्या हो, आखिरत तो बाद में है ना। लोग ये कहते हैं ना, मरेंगे तो देखा जाएगा, यहां करते रहो मरेंगे तो देखा जाएगा। नहीं, पहले आखिरत को सामने रखो। जब तुम इस नजरिए से बैत करोगे कि मेरी आखिरत दुरुस्त हो जाए, दुनिया खुद ब खुद दुरुस्त हो जाएगी, दुनिया खुद ब खुद दुरुस्त हो जाएगी। अल्लाह तबारक व तआला नीयत का फल जरूर अता फरमाता, नीयत का सिला जरूर अता फरमाता। तो याद रखिए, बैत का मकसद सिर्फ और सिर्फ अपनी आखिरत और आकिबत दुरुस्त करना। दुनिया दुरुस्त करने के लिए तो आदमी दुनियादारों के पास जाए, किसी दुनियादार से राब्ता कर लो, दुनिया दुरुस्त हो जाएगी नहीं। सदर से राब्ता हो गया, वजीर आजम से राब्ता हो गया, वजीर आला से राब्ता हो गया, सब दुनियादार है ना। या किसी करोड़पति से अरबपति से राब्ता हो गया, उसने कहा जाओ मैंने इतने पैसे दे दिए, 1 करोड़ तुम्हें दे दिए, 2 करोड़ दे दिए, दुनिया दुरुस्त हुई नहीं हुई, शानदार कारें, शानदार बंगला, दुनिया दुरुस्त हो गई, लेकिन आखिरत कुछ नहीं। जो कुछ दुनिया का सब यहीं पर, जब गए खाली हाथ, कितने मकान बनाए सब यहीं, करोड़ों रुपए जमा किए सब यहीं, ओहदा और मनसब सब यहीं, साथ क्या गया? आमाल, नेक आमाल साथ है। जितनी चीजें हैं सब यहीं रह गई, औलाद वो भी कब्र तक, उससे आगे नहीं। कोई कितनी मोहब्बत करता हो अपने बाप से, क्या उसके साथ कब्र में लेटेगा? नहीं। कितनी मोहब्बत करता हो अपनी मां से, कब्र में लेटेगा? नहीं। मान, औलाद, ओहदा, मनसब सब यहीं। जिस औलाद को खून पसीने की कमाई से पाला, जवान किया, वो भी कब्र तक, वापिस सब छोड़ के चले गए। अरे मैंने तो इतना पैसा जमा किया, कोई मेरे काम नहीं आया, मेरी औलाद इसने भी छोड़ दिया, दोस्त जो दोस्ती का दम भरते थे उन्होंने भी छोड़ दिया। कौन काम आया? वही काम आया जिसका कलमा दुनिया में पढ़ते थे और जो आखिरत में भी काम आने वाला, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। सरकार वहां भी तशरीफ ले आए तो पता ये चला कि ऐसे से मोहब्बत रखो जो हर जगह साथ रहे। ऐसी क्या मोहब्बत कि दुनिया में साथ फिर खत्म, जिंदगी तक साथ फिर खत्म। जिंदगी सिर्फ यही नहीं है, हम समझते जिंदगी यही है, दुनिया से चले गए जिंदगी खत्म, नहीं, जिंदगी आलम अरवाह से शुरू हुई है जब सिर्फ रूहें थी, रूहें। सरकार ने फरमाया अल अरवाह जुनूदुन मजनदतुन, जितनी रूहें हैं आलम अरवाह में लश्करों की सूरत में थी, जैसे लश्कर होते ना ऐसे थी ये सारी रूहें। फतारफा मिन्हा ए तलाफा, जिसने वहां पहचान लिया वो यहां भी पहचान लेगा। वमा तना करा मिन्हा इख्तलाफा, जिसने वहां नहीं पहचाना वो यहां भी नहीं पहचानेगा, वहीं हमने पहचान लिया। आज अगर आप यहां बैठे हैं तो आप समझ रहे हैं हमारी रूहें वहां भी इसी तरह थी, हमने वहां पहचाना जब भी तो यहां पहचान रहे हैं। अब ये लोग कहते हैं ना दूसरे किसी के सामने को गौसे आजम, ये कौन है? गौस तो अल्लाह है। गरीब नवाज कह रहे ये कौन है? दाता गंजबैज ये कौन है? दाता तो अल्लाह है, वही देता है, हम वहीं से समझ लेंगे। ये इन्होंने वहां नहीं पहचाना तो यहां कैसे पहचाने? और किसी सुनने के सामने कह दो तो समझ जाएगा हाँ गौसे आजम शेख अब्दुल कादर जिलानी, दाता गंजबैज सैयद अली हिजवेरी, गरीब नवाज सुल्तानुल हिंद मोइनुद्दीन चिश्ती अजमेरी, सब पहचान लेंगे। क्यों? हमने तो वहीं पहचान लिया था तो यहां भी पहचान लें। तो जिंदगी शुरू हुई आलम अरवा से, जब तक अल्लाह ने चाहा वहां रहे, उसके बाद मां के पेट में, उसके बाद दुनिया में, इसके बाद कब्र में और इसके बाद हशर में। तो ये सफर खत्म कहां हुआ? ये तो जारी है, खत्म कहां हुआ? खत्म तो जब होता है ना एक जगह बैठ जाए खत्म, नहीं, इस जिंदगी के बाद भी जिंदगी है। जब ये जिंदगी खत्म होगी तो आलम बरजख, जो कब्र की जिंदगी है उसे कहते हैं आलम बरजख, फिर कब्र की जिंदगी शुरू हो गई। अब जब कयामत आएगी, जब उठेंगे, खत्म हो गई जिंदगी? नहीं, फिर हिसाब किताब होगा। खत्म हो गई? नहीं, फिर जन्नत में इंशाअल्लाह, जन्नत हम रसूलुल्लाह की, जन्नत रसूलुल्लाह, फिर जन्नत की जिंदगी और वो हमेशा की जिंदगी। तो जिंदगी खत्म नहीं हुई है, ये तो ये सफर चल रहा है, ये मुसलसल सफर चल रहा है। अब एक आदमी लाहौर से चला कराची पहुंचा और यहां से उसको फिर आगे जाना है, तो आप कहेंगे इसका सफर खत्म हो गया? वो कहेगा नहीं, मुझे तो अभी आगे जाना। तो हम आलम अरवाह से चले यहां तक तो पहुंच गए, अभी सफर खत्म नहीं हुआ, जब मर गए तो फिर आलम बरजख कब्र में, उसके बाद भी सफर खत्म नहीं हुआ, फिर हशर, हशर के बाद खत्म नहीं हुआ, फिर जन्नत, जब तक खुदा चाहेगा रहे। तो कहने का मकसद यह है कि इंसान का यह सफर चल रहा है, इंसान की यह जिंदगी चल रही है। तो असल मकसद क्या है बैत होने का? आकिबत और आखिरत को दुरुस्त करना। अगर हम सब इस चीज को पेश नजर रखें तो दुनिया खुद ब खुद दुरुस्त हो जाएगी। दुनिया तो एक जिमनी चीज है, दुनिया का हमने बहुत कुछ समझ लिया। फरमाया बुजुर्गान दीन औलिया कामिलीन ने, दुनिया को अपनी जेब में रखो, दिल में ना रखो। समझे? दुनिया को जेब में रखो, दिल में ना रखो। जो चीज जेब में होती है ना आसानी से निकाली जाती है, और जो दिल में हो तो निकालना मुश्किल होता है ना, जेब में है निकाल के फेंक, और दिल में आ जाए फिर निकालना बड़ा मुश्किल है। तुम दुनिया में रहो, दुनिया तुम में ना रहे। तुम दुनिया में रहो, दुनिया तुम में ना रहे। क्या समझे? हम दुनिया में है ना, और अगर दुनिया हमारे अंदर आ जाए तब, दुनिया के अंदर आने का मतलब है दुनिया की लालच, हिर्स, हविस, तमा, सारी चीजें सब दिल के अंदर, ये चीज मुझे मिल जाए, ये चीज मुझे मिल जाए, ये ओहदा, ये मनसब, ये पैसा, ये गाड़ी, सारी चीजें मिल जाए, दुनिया दिल में, दुनिया तुम्हारे अंदर नहीं, दुनिया तुम्हारे अंदर ना रहे, तुम दुनिया में रहो, दुनिया तुम में ना रहे। मखदूम समनानी ने दुनिया को जेब में रखा, सल्तनत को लात मार दी, उठाकर फेंक दी। कोई कर सकता था? एक हुक्म पे सारे काम हो रहे, एक हुक्म पर काम हो रहा, जब निकल रहे हैं तो प्रोटोकॉल के साथ, इधर सिपाही उधर सिपाही, इधर महाफिज इधर महाफिज, सारी सिक्योरिटी साथ चल रही, और सल्तनत छोड़ दी तो कुछ नहीं, सब चीज खत्म। उन्होंने बता दिया कि देखो मैंने ये जाहिरी सल्तनत छोड़ी है तो मुझे बातनी सल्तनत मिल गई, पहले मेरी हिफाजत ये जाहिरी लोग करते थे, अब मेरी हिफाजत वो खालिक और मालिक कर रहा है, उसके फरिश्ते कर रहे हैं जिसको दुनिया वाले नहीं देख सकते, मैं जानू और वो जाने। तो ऐसी सिक्योरिटी होनी चाहिए, ऐसा मनसब लो जो हमेशा रहे, चंद दिन के क्या फायदा, चंद दिन की सिक्योरिटी से क्या फायदा, मनसब खत्म हो गया सारे चले। अगर कोई सदर है और वहां से उतार दिया गया सदारत से, तो क्या उसको वो ऐवान सदर मिलेगा? नहीं, अपने घर में आ गए वापस। अच्छा, पुलिस वाले कहां गए, सिक्योरिटी कहां गई, खत्म हो गई। वो तो ओहदे के साथ है, वो तो मनसब के साथ है, जब तक वजीर आजम है सिक्योरिटी चल रही है, वजीर आजम के ओहदे से हट गया खत्म, जब तक सदर है महाफिज चल रहे हैं सदारत खत्म, वो चीज भी खत्म। ऐसा ओहदा लो जो हमेशा के लिए हो। गौसे आजम ने ऐसा ओहदा लिया कि उस वक्त भी गौसे आजम थे, आज भी हैं, कयामत तक गौसे आजम। ओहदा छिना नहीं है, उनके साथ है सिक्योरिटी, उनके साथ है रहमतें, उनके साथ हैं बरकतें, उनके साथ हैं सारी रिफातें, उनके साथ हैं। ऐसा मनसब मिल गया कि अब जो उनके करीब पहुंच जाए उस पर भी रहमतों का नुजूल हो जाए। तो इसलिए हम तरीकत वाले आरजी चीजों को नहीं लेते, हम दायमी चीजों को लेते। आरजी ओहदे का क्या फायदा, आज है कल नहीं, और इस ओहदे के लिए लड़ने से क्या फायदा। ये आयदी आरजी जो ओहदा मिलता है, वजीर आजम का हो, सदर का हो, या वजीर आला का हो, ये कैसे इलेक्शन, इलेक्शन होता है ना, और रूहानियत में इलेक्शन नहीं होता, सिलेक्शन होता, मां समझ रहे हैं? ये इलेक्शन करते हैं और हमारे वाले सिलेक्शन करते, वो ऊपर से ही मुंतखिब कर देते, ये गौसे आजम हैं कयामत तक के लिए, अब कोई इलेक्शन इनको हटा नहीं सकता, इसलिए नहीं हटा सकता कि इनका सिलेक्शन अल्लाह की तरफ से, इनका सिलेक्शन रसूलुल्लाह की तरफ से सल्लल्लाहु अलैहि वसल्लम। तो तरीकत के जितने ओहदे और मनसब हैं सब सिलेक्शन से हैं, और जाहिरी ओहदे इलेक्शन से हैं। तो हम इलेक्शन वाले नहीं, हम सिलेक्शन वाले, और सिलेक्शन उसी वक्त होगा कि जब तुम यहीं से सीधे रास्ते का सिलेक्शन कर लो तो तुम्हारा भी सिलेक्शन किसी अच्छे ओहदे पर हो जाए, और यहीं से इधर उधर भटकते रहे तो फिर नहीं होगा, समझ गए? तो इसकी सबसे पहली सीढ़ी तौबा, पहली सीढ़ी तौबा, और तौबा के माने आपने समझ लिया रुजू करना। मजमूम आमाल से, बुरे आमाल आपने उनसे रुजू कर लिया, मुझसे जो गलती हुई मैं तौबा कर रहा हूं, मुझसे खता हुई, मुझसे गलती हुई, मुझसे गुनाह हुए, मैं सच्चे दिल से तौबा कर रहा हूं, रुजू कर लिया, दोबारा लौट गए वापिस, गलत रास्ते की तरफ जा रहे थे ना, वापिस लौट गए। और जब वापिस लौट गए तो वो रहीम और करीम ऐसा है कि वापिस लौटने वाले को सरकार ने फरमाया ऐसा हो जाता है अताइबु मिनज़म्बी कमल्ला ज़म्बा लहू, ऐसा हो जाता है तौबा करने वाला कि उसने गुनाह ही नहीं किया, गुनाहों से बिल्कुल पाक और साफ हो गया। इतनी रहमत, इतना करम कि हम खता पर खता करते रहे, वो अता पर अता करता रहे। हम सरापा खता और वो सरापा अता, यहां खता है वहां अता है ना अता, यही तो सबसे बड़ी अता है कि खता पर फिर आता है। सच्चे दिल से तौबा कर ली, माफ कर दिया, चलो अब तुम फिर गुनाहों से पाक हो गए, लग जाओ सीधे रास्ते पर, लग जाओ नेक बंदों के साथ, और जब उनके साथ लग जाओगे इंशाअल्लाह इस दुनिया में भी कामयाब, आखिरत में भी कामयाब। अच्छा, तौबा कबूल होने के कुछ मकामात हैं, बल्कि तौबा क्या दुआ, दुआ कहने चाहिए तो ज्यादा बेहतर है। कुछ मकामात हैं जो मकबूल हैं, समझ रहे हैं, जगह जगह मकामात जो मकबूल हैं, जो वहां पहुंच जाए जो दुआ कर ले वो मकबूल। कुछ औकात हैं जो अल्लाह की बारगाह में मकबूल, कुछ अज़कार हैं जो मकबूल, और कुछ बंदे हैं जो मकबूल, समझ गए ना। अब मकामात, मदीने तैयबा पहुंच जाओ जो दुआ मांगो कबूल, कबूल है या नहीं। रियाजुल जन्ना में जाकर दुआ मांग लो कबूल है, जन्नतुल बकी में मांग लो कबूल है, मवाजी शरीफ में कबूल है, मस्जिद नबवी में कबूल है। खुदा की कसम मदीने के जिस जर्रे में जिस मकाम पर खड़े हो जाओ वही कबूल। एक साहब ने बड़ा अजीब वाक्य लिखा और बड़ा ईमान अफरोज वाक्य, कहते हैं कि मैंने ये सोचा कि जन्नत कहां है, जन्नत कहां है। आप कहेंगे भाई जन्नत तो आखिरत में, इसमें सोचने की क्या बात है। इसलिए कि सरकार ने फरमाया मा बैन बैति व मिंबरि रौदतुन मिन रियाज़िल जन्ना, मेरे मिंबर और घर के दरमियान जो जगह है ये जन्नत के बागों में से एक बाग, क्यारी, जन्नत की क्यारी, ठीक है ना, वो हो गई जन्नत की क्यारी। उसको क्या कहते हैं, रियाज़िल जन्ना, वहां जाके दो रकात नफिल पढ़ते जैसे कि जन्नत में नफिल पढ़े, जन्नत की क्यारी हो गई। ओहद पहाड़ को देखकर फरमाया ओहद उन जबल युहिब्बुना व नुहिब्बुहुम, ओहद एक पहाड़ है ये हमसे मोहब्बत करता है हम इससे मोहब्बत करते हैं। हाजा जबल मिन जिबालिल जन्ना, ये जन्नत के पहाड़ों में से एक पहाड़। अच्छा, ये भी हमने समझ लिया, चलो ये जन्नत की क्यारी हो गई, वो जन्नत का पहाड़ हो। उधर कब्रस्तान की तरफ फरमाया जन्नतुल बकी, ये जन्नत का एक टुकड़ा है। अरे जन्नत की सारी चीजें तो यहां पर हैं, इधर रियाजुल जन्ना है, उधर जन्नती पहाड़ है, इधर जन्नत का टुकड़ा है, तो सारी जन्नत तो मदीने में, या तो इसी को जन्नत बना दिया जाएगा या ये सब चीजें जन्नत में पहुंचा दी जाएंगी। तो वो कहते कि मैंने एक बूढ़ी औरत वहां घूम रही थी, उससे पूछा ये क्या मसला है, इधर जन्नत की क्यारी है, उधर जन्नत का पहाड़ है, इधर जन्नत का टुकड़ा है यानी जन्नतुल बाकी कब्रस्तान है। उसने कहा या शेख अल मदीना कुल्लुहुम जन्ना, मदीना पूरा का पूरा जन्नत है, जन्नत कहां ढूंढने जा रहे हो, यही तो जन्नत है सारी, और आशिकों के लिए तो जहां सरकार है वही जन्नत, बल्कि उससे भी बुलंद। तो पता ये चला कि अल्लाह तबारक व ताला ने अपने महबूब अलैहिस्सलातु वस्सलाम की निस्बत से हमें ये शर्फ अता फरमाया है, ये फजीलत अता फरमाई है गुलामों को, और ये मौका अता फरमाया है कि सच्चे दिल से तौबा कर लें, गुनाह माफ हो जाएंगे, जन्नत में पहुंच जाएंगे। तो बात कहां से निकली, कुछ मकामात हैं जो मकबूल हैं, बैतुल्लाह में आप जाएं दुआ करें मकबूल है, और जब आप वहां पर जाएं पहली नजर बैतुल्लाह पर पड़े जो दुआ मांगे कबूल, पहली नजर जो दुआ मांगे कबूल, उसके बाद मुताफ में दुआ मांगे, हतीम में मांगे, जहां दुआ मांगे कबूल। क्यों, मकबूलियत के मकामात। आबे जमजम पिए, एक घूट पिए दुआ मांगे कबूल, दूसरा घूट पिए दुआ मांगे कबूल, तीसरा घूट दुआ मांगे कबूल, जितने घूट पियो और जितनी दुआ मांगो सब कबूल। ہمارے امام اعظم ابو حنیفہ رضی اللہ تعالی عنہ، اللہ رب العالمین بے شمار رحمت نازل فرمائے ان کے مرقد مبارک پر، کتنی بہترین دعا مانگی۔ اگر کسی کو بتا دیا جائے کہ اس وقت تمہاری دعا قبول ہے تو کیا مانگے گا؟ سوچے گا غور سے، ارے ایسی چیز مانگوں جو بس ابھی مجھے مل جائے، یہی سوچے گا نا۔ آج تو میری دعا قبول ہی قبول ہے، موقع مجھے مل گیا۔ کوئی شادی مانگے گا اگر نہیں ہوئی، ظاہر ہے یہی کرے گا بچار۔ اور کوئی جو ہے نوکری مانگے گا، کوئی اولاد مانگے گا، کوئی عہدہ و منصب مانگے گا، جو جس کو چاہیے۔ قربان ہو جاؤ امام اعظم ابو حنیفہ کے، انہوں نے دعا کیا مانگی؟ انہوں نے نہ دنیاوی دولت مانگی، نہ منصب، نہ عہدہ، نہ عزت، نہ جاؤ حشم، کچھ نہیں مانگا۔ مانگا کیا؟ مولا مجھے مستجاب الدعوات بنا دے۔ مستجاب الدعوات اسے کہتے ہیں جس کی ہر دعا قبول۔ ایسی دعا مانگی جس میں ساری دعائیں آ گئیں۔ اب آپ کو پتہ چل گیا نا، آپ زمزم پی کے دعا مانگو گے تو آپ سوچیں گے ہاں اب یہ مانگوں، اب یہ مانگوں، اب یہ پیتے جا رہے، مانگتے جا رہے۔ انہوں نے ساری دعاؤں کی جو نچوڑ تھا وہ مانگ لیا، مولا مجھے مستجاب الدعوات بنا دے، یعنی وہ بنا دے جس کی ہر دعا قبول ہو جائے، اس کے بعد جو بھی مانگو قبول ہو جائے۔ تو دعا کے قبولیت کے کچھ مقامات ہیں اور کچھ اوقات ہیں، وقت۔ اور یاد رکھیے، جہاں بھی اللہ کے نیک بندے آرام فرما ہیں وہ بھی قبولیت کی جگہ۔ قرآن نے کہا حولہ لنریہ من آیاتنا، واقعہ معراج میں سبحان الذی اسرا بعبدہ لیلا من المسجد الحرام الى المسجد الاقصی الذی بارکنا حولہ لنریہ من آیاتنا، وہ مسجد اقصی جس کے ارد گرد ہم نے برکت رکھی۔ مفسرین کرام نے فرمایا برکت سے کیا مراد ہے؟ بیت المقدس کے ارد گرد جو برکت رکھی، برکت سے کیا مراد ہے؟ فرماتے ہیں اس کے ارد گرد انبیاء کرام کے مزارات ہیں، وہ مراد برکت وہ ہے۔ تو اللہ کے نیک بندے جہاں بیٹھ جائیں وہاں برکت، جس کے لیے ہاتھ اٹھا دیں اس کے لیے برکت، اور جہاں دفن ہو جائیں وہاں بھی برکت۔ تو کچھ مقامات ہیں قبولیت کے، کچھ اوقات ہیں قبولیت کے۔ پورے دن میں ایک ساعت ایسی ہے اس میں دعا مانگو قبول ہے، جمعے کے دن ایک ساعت ایسی ہے جو دعا مانگو قبول ہے، لیکن بتایا نہیں کون سی ساعت۔ بتاتے تو سارے اسی ٹائم پہ تیار ہو کے بڑھ جاتے، آج آفس نہیں جانا ہے، اسی ٹائم پہ دعا مانگنی ہے، نہا دھو کے کپڑے پہن کے تیار، صرف دعا کے لیے، جمعے کے لیے نہیں، جمعے کے لیے نہیں تیاری کرتے، آفس جانے کے لیے بڑی تیاری ہے، نہا دھو کے صاف ستھرے ٹائی وائی لگا کے سیدھے سیدھے آفس جا رہے ہیں، اور جمعے کے لیے تو ایسے جا رہے ہیں جیسے بغیر مدلے اٹھ کر آ گئے۔ ہاں پڑھتے ہوئے نکل جائیں گے، چلو تیاری کرو، عبادت کا اہتمام کرو، عبادت کا جتنا اہتمام کرو گے اتنی رحمتیں نازل ہوں گی۔ سرکار نے فرمایا ایک شخص ہے جس نے جمعے کی تیاری کی، اس نے غسل کیا، اپنے لباس کو پاک کیا، صاف کیا، اپنے جسم کو پاک کیا، اور اس کے بعد جمعہ پڑھنے کے لیے مسجد میں گیا، اس نے خطبہ سنا، اس نے نماز پڑھی، اس کے بعد وہ گھر واپس آ گیا، پھر دوسرے جمعے اس نے اسی طرح تیاری کی، تو ایک جمعے سے لے کر دوسرے جمعے جتنے گناہ ہیں سب معاف کر دی۔ کتنا کرم ہے، تیاری تم کرو گناہ وہ معاف کر رہا۔ اتنا بھی نہیں کر سکتے، اتنا بھی نہیں کر سکتے تو پھر تم سے زیادہ کیا کہنا چاہیے، کاہل اور کوئی نہیں۔ تو عبادت کی تیاری، تو اب جمعے کے دن ایک ساعت ایسی ہے جس میں دعا قبول ہے۔ علماء نے لکھا جمعے کے دن فجر کے وقت جو دعا مانگے قبول ہے۔ کسی نے کہا جمعے کے دن جب خطیب ممبر پر بیٹھ جائے اور دو خطبوں کے درمیان، دو خطبے ہوتے ہیں نا، دو ہوتے ہیں یا ایک، شکر ہے یہ تو پتا، دو، تو ایک خطبہ پڑھ کے بیٹھتے ہیں، اس کا مطلب ہے آپ لوگ جمعہ پڑھ رہے ہیں، تھوڑی دیر بیٹھتے ہیں نا، پھر دوسرے کے لیے کھڑے ہوتے ہیں، تو بعض علماء نے لکھا اس کے درمیان جو وقت ہے جو دعا مانگو قبول۔ کسی نے کہا جمعے کے دن عصر کے وقت جو دعا مانگو قبول، لیکن حتمی طور پر نہیں کہا کہ یہی اتھینٹک ہے، حتمی طور پر نہیں بتایا، ہاں ہم جو کہہ رہے ہیں یہی ہے، کہا ہو سکتا ہے کہ یہ ہو، یہ بھی راز ہے نا, اللہ تعالیٰ کے راز ہیں, بتایا نہیں. کیوں بتاتے تو سب اسی ٹائم پہ بیٹھتے, اس کے علاوہ نہیں بیٹھتا کوئی, اس کے علاوہ نہیں بیٹھتا. کچھ چیزوں کا تعین کر دیا گیا اور کچھ چیزوں کو پوشیدہ رکھا گیا. شب قدر تعین ہے؟ نہیں, پوشیدہ. 21ویں سے لے کر 29ویں تک تلاش کرو, تلاش کرو, بس پوشیدہ رکھ دیا. ایک رات گزار دو, ہزار مہینے سے بڑھ کر ثواب لے. لیکن شعبان کی 15ویں شب شب برات تعین ہے؟ ہے تعین, ارے بولو نا, ہے یا نہیں؟ 14 تاریخ 15ویں شب ہے نا تعین, تو پھر بول کیوں نہیں رہے. 27ویں شب کون سی شب ہے؟ شب معراج, تعین ہے. کبھی بتانے میں حکمت ہے اور کبھی چھپانے میں حکمت, اللہ تعالیٰ کی حکمتیں ہیں نا, کبھی بتا کر امتحان لیا جاتا ہے اور کبھی چھپا کر امتحان لیا جاتا ہے, سمجھ گئے؟ کبھی آگے بلا کر امتحان لیا جاتا ہے, کبھی پیچھے بٹا کے امتحان لیا جاتا ہے, اس میں ناراض ہونے کی بات نہیں ہے. تو بعض چیزیں بتا دی, بعض چیزیں پوشیدہ رکھی. تو کچھ اوقات ہیں جو مقبولیت کے ہیں, کچھ مقامات ہیں جو مقبولیت کے ہیں, اور کچھ بندے ایسے ہیں نیک کہ جس کے لیے ہاتھ اٹھاتے اسی کے لیے قبول. اللہ رب العالمین جس کو اپنے قریب کر لے, اپنا قرب عطا فرما دے, اور اس کی شان یہی ہے جس کو اپنے قریب کرنا چاہتا ہے اپنے نبی کے قریب کر دیتا, اور جس کو اپنے سے دور کرنا چاہتا ہے نبی سے دور کر دیتا. تو جو نبی سے قریب ہے وہ خدا سے قریب ہے, جو ان سے دور ہے وہ خدا سے دور. اب نبی کے قریب کیسے ہو؟ جو نبی کے نائبین ہیں ان کے قریب ہو جاؤ, وہ تمہیں قریب کر دیں. تم ولی کے قریب ہو جاؤ, ولی تمہیں علی کے قریب کر دے گا, علی تمہیں نبی کے قریب کر دے گا. تو بات یہاں سے چلی کہ انسان اگر سچے دل سے توبہ کر لے, اس کی توبہ اسی وقت قبول ہے. تو ہمیں ان مقامات کو تلاش کرنا چاہیے جہاں پر دعا قبول ہے, ان اوقات کو تلاش کرنا چاہیے جہاں دعا قبول ہے, اور ان بندوں کو تلاش کرنا چاہیے جن کی دعا قبول ہے, تاکہ اللہ تبارک و تعالی ہماری دعاؤں کو, ہماری توبہ کو قبول کر لے. لیکن یاد رکھیے, قرآن نے کہا یا ایھا الذین آمنوا توبوا الی اللہ توبتا نصوحا, اللہ کے حضور توبہ کرو ایسی توبہ کہ تمہیں نصیحت حاصل ہو جائے. نصیحت حاصل ہونے کا مقصد کیا ہے؟ جس گناہ سے, جس خطا سے تم توبہ کر رہے ہو, دوبارہ اس کا ارتکاب نہ کر سکو. دوبارہ اگر آپ کر لیں تو پھر تو کھیل ہو گیا کہ چلو ابھی گناہ کر لیں پھر توبہ کر لیں گے. تو کیا تمہیں پتا ہے کہ تمہیں اتنی مہلت ملے گی کہ تم توبہ کر سکو؟ اگر گناہ کرتے ہی موت آ گئی تب پھر کیا کرو گے؟ توبہ کی توفیق ہی نہیں ملی. اس لیے اپنی موت کو ہر وقت اپنے سامنے رکھتے ہوئے سچے دل سے توبہ کر لو, تاکہ جب موت آئے ہم پہلے سے توبہ کیے بیٹھے, اللہ رب العالمین قبول فرما لے. تو پتہ یہ چلا کہ یہ پہلی سیڑھی ہے سالکین کے لیے توبہ, اور طالبین کا پہلا مقام ہے. سالکین سے مراد آپ لوگ, راہ سلوک. راہ سلوک کا معنی یہ طریقت, ہم نے کسی کے ہاتھ پہ بیعت کی, ان کے بتائے ہوئے وظائف پڑھے, شجرہ پڑھا, اس پر عمل کیا, یہ کیا ہے؟ راہ سلوک ہے. ہم راہ سلوک طے کر رہے ہیں, ہم نے طریقت میں قدم رکھا. ایک چیز ہے شریعت, ایک چیز ہے طریقت. شریعت حضور کے اقوال کا نام ہے اور طریقت حضور کے افعال کا نام ہے. شریعت حضور کے اقوال کا نام ہے اور طریقت حضور کے افعال کا نام ہے. جو حضور نے فرمایا وہ شریعت ہے, اور جو کر کے دکھایا وہ طریقت ہے. اسی لیے بزرگان دین نے فرمایا کہ شریعت ایک چراغ ہے جو راستہ دکھاتی. چراغ سے روشنی ہوتی ہے نا, اندھیرے میں آپ چراغ لے کے چلے راستہ دکھا رہے, روشنی. شریعت چراغ ہے, راستہ دکھا رہی, اس راستے پہ چلنا طریقت ہے. मंजिल का पता मालूम होना मारिफत है और मंजिल पर पहुंच जाना यह हकीकत है। तो अभी आप सालिक हैं, राह सलूक तय कर रहे हैं, तो राह सलूक तय करने के लिए पहली सीढ़ी जो है सच्चे दिल से तौबा। जब सच्चे दिल से तौबा कर ली, अब आप आगे बढ़ गए। मौला, जिन गुनाहों से तौबा की है मैं दोबारा नहीं करूंगा, जिन गलतियों से तौबा की है मैं दोबारा नहीं करूंगा, जिन लग्जिशों से खताओं से तौबा की है मैं आइंदा नहीं करूंगा। अब क्या हुआ? पुरानी गलतियां माफ। अत्ताइब मिन ज़म्ब कमन ला ज़म्ब नहु, तौबा करने वाला ऐसा जैसे उसने गुनाह ही नहीं किए। जब गुनाहों से पाक हो गए, अब चल रहे हैं सीधे सीधे, जो वज़ाइफ़ बताए वो पढ़ रहे हैं, नमाजों की पाबंदी कर रहे हैं, हुकूकुल्लाह हुकूकुल्लिबाद का एहतराम, ये सारी चीजें कर रहे हैं। अब आप नई जिंदगी शुरू करके चल रहे हैं। अब ये कोशिश कीजिए कि अब आपसे दोबारा लग्जिश ना हो जाए, तौबा कर ली ना, अब कोशिश ये करें कि कोई खता ना हो जाए, कोई गुनाह ना हो जाए, हर वक्त उसके गजब से डरते रहिए और उससे दुआ मांगते रहिए, मौला तेरा करम होगा तब मैं चलूंगा, नहीं होगा तो नहीं चलूं। जब तक उसका करम रहा, मौलिमुल मलकूत चलता रहा, चलता रहा, चलता रहा, जब उसके करम ने अपनी नजर हटा ली, 6 लाख बरस इबादत करने वाला 1 मिनट न चल सका, गुमराह हो गया। इसलिए अगर हम चल रहे हैं तो मौला तेरे करम से चल रहे, तेरे नबी की निगाह करम से चल रहे। जब तक तेरा करम होगा हम चलते रहेंगे और इंशाअल्लाह तेरा करम हमेशा रहेगा, इसलिए कि तेरे नबी की निगाह करम हमेशा रहे। तो खुदा का करम, नबी की निगाह करम, यही हमारा भरम, तब चलेंगे। तो आज की इस नशिस्त का हासिल ये है कि हम सच्चे दिल के साथ पहले तौबा करें और ऐसी तौबा के दोबारा उन गलतियों का इर्तिकाब ना कर सकें। दूसरी चीज, हमारे पीर मुर्शिद हजरत अशरफुल मशाइख अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफियत जिलानी नव्वर अल्लाह मरकदहु का बड़ा प्यारा इरशाद गिरामी, इसको सुने और याद रखें। फरमाते हैं, अगर तौबा करना चाहते हो तो बुरी सोहबत से बचो, क्योंकि जो बुरी सोहबत इख्तियार करता है उसके दिल में तौबा का ख्याल भी नहीं आता। कितनी बड़ी बात है, एक जुमले में सब कुछ है। अगर तौबा करना चाहते हो बुरी सोहबत से बचो, जो बुरी सोहबत इख्तियार करता है उसके दिल में तौबा का ख्याल ही नहीं आता। गलत लोगों में बैठोगे कभी एहसास भी नहीं होगा कि क्या कर रहे। नेक सोहबत इख्तियार करो, अच्छी सोहबत इख्तियार करोगे तब गुनाहों पे नादिम होगे, तब तौबा का ख्याल आए। और तौबा का ख्याल आना बहुत बड़ी बात, गुनाह को गुनाह न समझना यह भी गुनाह है, गलती को गलती न समझना यह भी गलती। तो अगर आपको अपनी गलती का एहसास हो रहा है, अगर आपको अपने गुनाहों का एहसास हो रहा है, आप समझ लें कि यह भी अल्लाह का बहुत बड़ा करम है कि हमें एहसास हो रहा है, हम नादिम हो रहे हैं कि वाकई हमसे गलती हुई। जब नादिम होगा तभी तो तौबा करेगा, और अगर गुनाह को गुनाह न समझे तो फिर किस बात से तौबा करे। ये जितने कत्लो गारतगरी करते फिर रहे हैं, ये इस काम को गलत समझ रहे हैं क्या? अगर गलत समझते तो करते क्यों? नादिम हो जाते, तौबा कर लेते। नहीं, तौबा की तौफीक ही नहीं, तौबा की तौफीक मिल जाना ये बहुत बड़ा करम। अब ये जो महीने आ रहे हैं, रजब उल मुरज्जब शरीफ का महीना है, अनकरीब मेराज की रात यानी 27वीं शब होगी, ये भी मकबूलियत की रात है, इसमें भी इबादत कीजिए और अपने गुनाहों से सच्चे दिल से तौबा कीजिए। उसके बाद शाबान की 15वीं शब है और उसके बाद रहमतों का मौसम है बहार, रमज़ान मुबारक, जिसका हर लम्हा रहमत है, हर लम्हा मगफिरत है, करम है। और नबी पाक अलैहिस्सलाम के सदक़े में ये माह मुबारक हमें मिले हैं, तो हमें चाहिए कि जो जो महीना गुजर रहा है, जो जो औकात हमें मैसर आ रहे हैं, इनको ज़ाया करने के बजाय उनमें सच्चे दिल से तौबा कर और अपने सिराते मुस्तकीम पर कायम रहने की दुआ करें और नेक आमाल की दुआ करें। इंशाअल्लाह अल्लाह तबारक व ताला ज़रूर ज़रूर अपने हबीब पाक साहिब लौलाक सल्लल्लाहु अलैहि वसल्लम के सदक़े में हम सब के गुनाहों को माफ़ फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हमारे सगीरा व कबीरा गुनाहों को माफ़ फरमाए। या अल्लाह हमारी नमाजों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, یا اللہ جو بیمار ہیں انہیں شفائے کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر دے، جو قرض دار ہیں انہیں بارے قرضے سے مخدوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار. اے الہ العالمین، حاضرین مجلس کی تمام جائز نیک دلی مقاصد کو پورا فرما، حاضرین مجلس کی نیک تمناؤں کو پورا فرما. اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما، ان سب کے روزگار میں ترقی عطا فرما، ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.